जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपनामा तपाईँ आमा र छोरी बीचको छलफल सुन्दै आइरहनु भएको छ उमेरले आफ्नो जीवनको सक्रिय समय व्यतीत गरिसक्नुभएका आमाहरूको जिन्दगीको कथा हामी यस कार्यक्रममा सुन्ने गर्छौँ जीवनको सुरुवात गर्दै गरेका र सक्रिय जीवन बिताइरहेका छोरीहरूको चाहिँ भविष्यको योजनाबारे हामी यस कार्यक्रममा छलफल गर्ने गर्छौँ आमादेखि छोरीसम्म आउँदा के कस्ता परिवर्तनहरू भए र अझै के हुनु जरुरी छ त्यसको खोजी गर्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको यो श्रृङ्खलामा पनि आज मसँग एक जोडी आमा छोरी हुनुहुन्छ आजको श्रृङ्खलामा शुक्ला गण्डकी चार दुलेगौडा निवासी शान्ति देवी श्रेष्ठ र उहाँकी छोरी सन्तोषी श्रेष्ठ हामीसँग छलफलका लागि हुनुहुन्छ आमा शान्ति देवी घरमा नै गृहिणीका रूपमा काम गर्नुहुन्छ भने छोरी सन्तोषी सञ्चारिका समूह तनहुँकी अध्यक्ष हुनुहुन्छ नेपाल पत्रकार महासङ्घकी साधारण सदस्य पनि हुनुहुन्छ म कार्यक्रमको सुरुवात आमाबाट गर्न चाहन्छु आमा के गर्दै हुनुहुन्छ घरमा कसरी बित्छ दैनिकी
के गर्ने अब त्यही घरको धन्ना झाडु पोचा खाना बनाउने
घरयासी काममा व्यस्त हुनुहुन्छ कति जन्माउनु भयो यहाँले सन्तान चाहिँ
दुईटा बाबु तावडा नानी एउटा चाहिँ बितेको पहिला फर्स्ट
ए हजुर सातजना सन्तान तपाईँको चाहिँ
सातजना राम्रै पाएको तर पछि दस महिना खेल्दै भयो बाबु कुलो बाबु त्यहाँ नानी चाउडा हुँदाखेरि समाजले नि अलिक कष्ट कष्ट गर्थ्यो
हजुर
अलि हेला हेला गरेर छोरी भयो भनेर अलिक छोरी भए पनि अब राम्रो पढाइ लेखाइ गऱ्यो भने राम्रो विद्वान हुँदैछ अचेलको जमाना छोरीले पनि छोरासँग गर्न सक्छ
सन्तोषी चारजना दिदी बहिनी हुनुहुँदो रहेछ आमाको कुराबाट थाहा भयो होइन सुरुमा चाहिँ लगातार छोरी जन्माइसकेपछि छोराहरू जन्माउनु भएको रहेछ समाजले उहाँले भन्नुभयो समाजको दृष्टिकोण पनि छोरी जन्माउनेहरूप्रति त्यति राम्रो थिएन होइन छोराको रहर थियो हजुर तर अहिले थाहा भयो छोरीहरू पनि धेरै विद्वान हुन सक्दो रहेछ तपाईँप्रति इङ्गित गर्नुभएको हो जस्तो पनि लाग्यो
किन हामी चारजना दिदी बहिनी चाहिँ फरक फरक क्षेत्रमा अब्बल नै छौँ भन्नुपर्छ जस्तो लाग्छ किनकि हामी फरक क्षेत्रमा हामीलाई चाहिँ बुवा मम्मीले एकदमै दुःख गरेर पढाउनु भयो होइन
हजुर
अनि सानैदेखि जस्तो अब हामी जन्मेको त दुईजना दिदी गाउँमा जन्मिनु भयो हाम्रो खास पहिला गाउँ चाहिँ गुर्दुम हो
हजुर
शुक्ला गण्ड किन्नौ अनि दुवैजना दिदी जन्मिनु भए पछाडि चाहिँ बसाइ सरेर मम्मी बुवाहरू चाहिँ सेती तरेर चाहिँ आउनु भएको अरे हामी चाहिँ मभन्दा माथिको दिदी साइली दिदी र म चाहिँ यही दुलेगौडामा नै जन्मेको तर पनि दुलेगौडा बजारमै जन्मिए पनि अब हुन्छ नि अब गाउँको एउटा युवतीले जति दुःख गर्छ त्योभन्दा पनि हामीले चाहिँ बढी दुःख गरेको त्यो भएर पनि जस पढ्न पनि राम्ररी नै पढ्यौँ
हजुर
फरक क्षेत्रमा चाहिँ चारैजना दिदीबहिनीहरू चाहिँ लाग्यौँ जस्तो अब ठुलो दिदी चाहिँ टिचिङ गर्नुहुन्थ्यो शैक्षिक क्षेत्रमा माइली दिदी चाहिँ टेलरिङ फेसनसँग रिलेटेड साइली दिदी चाहिँ पार्लर सिक्नुहुन्थ्यो पार्लर गर्नुहुन्थ्यो उहाँले चाहिँ अनि म चाहिँ अब मिडियामा लागेँ सानो भाइ चाहिँ अहिले एसई दिने अहिले चाहिँ पढिरहेको छ ठुलो भाइ चाहिँ अहिले टेक्निकल फिल्डमा लागेको छ चारजना दिदी पनि चारवटा क्षेत्रमा लागेको भएर पनि हामीलाई चाहिँ पछि चाहिँ हेर्ने सोच्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदै आयो
भनेपछि चार दिदी बहिनी नै एक एकवटा क्षेत्र चाहिँ समात्नु भएको छ भाइहरू पढ्दै हुनुहुन्छ आमा छोराछोरीलाई त राम्रोसँग पढाउनु भएको रहेछ तपाईँले चाहिँ पढ्ने अवसर पाउनु भयो कि भएन
पाइन नानी अब त्यतिखेर जमाना त छोरीलाई पढायो भने एकदम राम्रो हुन्न भन्थ्यो समाजले बाबुआमाले पनि राम्रो हुन इज्जत जान्छ भन्ने कुरो सोध्थ्यो
हजुर
अनि त्यतिखेर फाटेफुटेमा चाहिँ पढाउँथे धैन धैनले हामी त अब गरिब जस्तै थियौँ के अरे अनि तल दैलमुनि स्कुल हुँदा हुँदा नि पढ्न पाइएन त्यतिखेर अब खेती गृहस्थी गर्नु पर्थ्यो बुवा माग खेतीपाती गर्नु हेर्नुहुन्थ्यो हामी चाहिँ भैँसी डियालाई हेरेर अनि घाँसपात गरेर खाना पकाएर भन्नु पर्थ्यो
कहाँ हजुर जन्मिनु भएको छ कहाँ
बनकिया
कति दिदी बहिनी कति दाजुभाइ हुनुहुन्थ्यो
दाजुभाइ दाई एउटा दिदी एउटा हो बुवा चाहिँ साना बित्नु भयो मम्मीले हुर्काउनु भयो पाल्नु भयो बिहादान गर्नु भयो अहिले दाई पनि यहीँ दुले गनाएछ म पनि दुले गनाएछु पहिला त बनकिया हो काम बेसी थियो यहाँ बेसी दुःख थियो
हजुर
अनि यहाँ चौर नि जम्मै टाप्रे गाडी मात्रै थियो अहिले त यस्तो भयो दुले गनाए यस्तो भयो पोखराको भाइ
धेरै परिवर्तन भएछ
परिवर्तन भयो
दुःख गर्नुभयो पढ्न पाउनु भएन
पढ्न पाइएन
एकजना दाई हुनुहुन्छ अनुभव उहाँले पढ्न पाउनु भयो कि
उहाँले पाँच क्लास पढ्नु भएको थियो
ए हजुर
त्यहाँ बुवा बितेपछि पढ्न पाउनु भएन अरे म सानै थिएँ म एक महिना हुँदा बुवा बितेको अरे
पारिवारिक कारणले पनि अलिकति असर गर्यो दाईको पढाइमा छोरीलाई त त्यतिखेर पढाउने चलन नै थिएन त्यही भएर पढ्न पाउनु भएन हजुर
सपना पढ्न पाउनु के अरे पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो अनि सपना पनि म एसएलसी दिएर गएँ अनि कसरी दिने होला एसएलसी भने पनि भन्ने पनि भयो थियो नानी अनि के गर्ने अब त्यस्तै भयो अब त्यतिखेर पढ्न पाइएन अहिले अब छोराछोरीलाई नि राम्रो पढाउनु पाएँ राम्रो आफ्नो जिमिका राम्रो होला नि भनेर पढाइयो
आफूले पढ्न नपाए पनि हजुर
छोराछोरी सबै एउटै हो भनेर पढाउन पर्ने रहेछ कि
हो सन्तोषी अब आमाको कुरा त सुनिहाल्यौँ होइन त्यो आमाको पालामा र हाम्रो पालामा आउँदा के दशकको फरकमा नै समाज चाहिँ धेरै परिवर्तन भइसकेको छ अहिले छोरीहरूको लागि समाज चाहिँ कस्तो छ के लाग्छ
छोरीहरूको लागि समाज चाहिँ बिस्तारै परिवर्तन हुँदैछ होइन तर पूर्ण रूपमा चाहिँ परिवर्तन भइसकेको छैन जस्तो छोराछोरी दुवै बराबरी भन्ने कुरा चाहिँ कहिलेकाहीँ चाहिँ उखान टुक्कामा मात्रै हो कि जस्तो पनि लाग्छ तर जो धेरै परिवर्तन आइसकेको छ तर पनि पूर्ण रूपमा व्यवहारिक रूपमा चाहिँ परिवर्तन भइसकेको छैन जस्तो कि पढाइकै विषयमा पनि एउटा कन्सेप्ट चाहिँ अझै पनि छ अब छोरीलाई त अब घरमा जाने हो भन्ने मानसिकता त अझै पनि छ कि जतिसुकै पढाए पनि अनि के छ भन्दा जस्तो यो पढाइकै विषयमा पनि पढाइन्छ छोरीलाई पनि छोरालाई पनि तर के सोचिन्छ भन्दा जस्तो अब छोरालाई अब उसले भनेको सब्जेक्टहरू उसले राम्रोसँग पढ्न सक्छ तर छोरीले कुनै नयाँ सब्जेक्ट कुनै नौलो सब्जेक्ट अलिकति धेरै लगानी लाग्ने सब्जेक्टहरू चाहिँ उसले पढ्नको लागि उसले चाहिँ इच्छा जाहेर गर्यो भने चाहिँ अलिकति बढी नै सोच्नुहुन्छ क्या हरेक फ्यामिलीमा तर पहिलाभन्दा त धेरै नै परिवर्तन भइसकेको सबैमा यस्तो त छैन होइन अब कतिपय परिवार कि छोरा नभए पनि छोरीलाई पनि छोरालाई भन्दा बढी माया दिएर छोरालाई भन्दा बढी सेवा सुविधा दिएर होइन त्यो जुन सोच छ छोरा भइदिए भन्ने त्यो सोच चाहिँ उनीहरूमा कति पनि नभएको तरिकाले पनि छोरीलाई चाहिँ राम्रो एउटा देशको एउटा सशक्त युवाको रूपमा चाहिँ उहाँहरूले लिएर आएको पनि हामीले कति देखेका छौँ तर पनि कुनै ठाउँमा त अझै पनि पढ्ने वातावरण छैन छोरी
शैक्षिक क्षेत्रमा हेर्दाखेरि अरू क्षेत्रको तुलनामा चाहिँ अलिकति समानता हो कि जस्तो पनि देखिन्छ तर तपाईँले भन्नुभयो होइन आफूले चाहेको सब्जेक्ट पढ्न नपाउने घरबाट टाढा रहेर पढ्न चाहिँ अप्ठ्यारो हुने होइन नजिकै त्यो
नै पढ्ने
त्यही त आफूलाई
छिटो दिन नसक्ने जस्तो मलाई पनि किनकि यस्तो हुने रहेछ बाबा मम्मीलाई चाहिँ छोरा होस् या छोरी होस् अझै बढी छोरीलाई चाहिँ साथमै राखेर पढाउन पाए भन्ने एउटा मेन्टालिटी चाहिँ अझै पनि छ
सुरक्षित छैनन् छोरी भन्ने एउटा सङ्केत हो नि त होइन पढाइको कुरा छोडौँ अब घरभित्रको कुराहरू हुन्छ नि हामीले समानता समानताको कुरा गर्दा के मात्रै भन्छौँ भने पढ्नदेखि छौँ होइन अनि छोरा र छोरीमा त्यस्तो भिन्नता छैन खानेकुरामा लाउने कुरामा पढ्ने कुरामा तर त्योभन्दा अरू धेरै कुराहरू छन् नि त छोरा र छोरीलाई सिकाउने संस्कारको कुरामा पनि विभेद छ कि त्यो चाहिँ कस्तो लाग्छ यहाँलाई
त्यो त अलिक फरक नै छ तर हाम्रो घरमा चाहिँ त्यस्तो छैन अलिकति म फरक भएर पनि होला अनि उहाँहरूलाई सम्झाउँछु पनि मैले पनि होइन म लगायत जति छरछिमेक हुनुहुन्छ अरू आफन्तहरू उहाँहरूलाई पनि मैले भन्छु त्यस्तो त्यो फरक हामीले व्यवहार गर्नु हुँदैन भनेर चाहिँ मैले पनि भन्छु किनकि उहाँहरू त त्यो व्यवहार सहेरै आउनु भएको छ नि त त्यो मेन्टालिटी त अझै पनि जस्तो सुकै परिवर्तन भइसके पनि अलिकति सोच्ने त्यो मेन्टालिटी चाहिँ हुन्छ उहाँहरूको त्यो त्यो कारणले गर्दा पनि हामीलाई चाहिँ भनिरहनु हुन्छ उहाँहरूले अनि हामी भन्छौँ कि अहिले चाहिँ परिवर्तन भइसकेको छ उहाँले भनिरहनु त्यो हाम्रो सुरक्षाको लागि हाम्रै राम्रोको लागि भनिरहनु भएको हामीले चाहिँ भन्छौँ कि हजुरहरूले हाम्रै लागि भन्नुभएको हो तर पनि आफूले कस्तो कदम चाल्दैछु त्यो त हामीलाई थाहा छ होइन राम्रो कामको लागि हो भने उहाँहरूले पछि बुझ्नुहुन्छ सपोर्ट गर्नुहुन्छ अनि हामीले पनि उहाँहरूलाई चाहिँ सम्झाउँछौँ अनि हरेकले चाहिँ सम्झाउनु गर्न जरुरी नै छ किनकि बाबा आमाको पुस्ता र अहिलेको पुस्तामा त धेरै फरक छ नि त त्यही भएर उहाँहरूको सोचलाई चाहिँ हामीले चाहिँ नकार्नु हुँदैन हेला गर्नु चाहिँ हुँदैन होइन हामीले चाहिँ बुझ्नुपर्छ किनकि उहाँहरू त्यो पुस्ताबाट गुज्रेर आउनुभएको यो पुस्तामा छु भन्दैमा अब बाबा मम्मीले भनेको कुरालाई चाहिँ हामीले नराम्रो भन्नु हुँदैन पुरानो रूढिवादी परम्पराहरू पनि छन् होइन अब त्यसको पनि कुनै न कुनै एउटा रिजन चाहिँ हुन्छ साइन्टिफिक रिजन हुन्छ त्यसलाई चाहिँ एनालाइज गरेर यो कतिको राम्रो हो कतिको राम्रो होइन छोरा होस् या छोरी होस् होइन हर चालचलन व्यवहार रीतिरिवाज परम्परालाई चाहिँ हामीले चाहिँ यो कतिको राम्रो हो परिवर्तन हुन जरुरी छ र अरूलाई पनि परिवर्तन गर्नको लागि चाहिँ प्रेरित गर्नु
त्यही त पहिलाको कुरो सबै बेठिक छ भनेर भन्ने एउटा जमात पनि छ कि तर त्यस्तो होइन पहिलाको कुरा त्यतिखेरको लागि त्यो समयमा त्यो ठिक थियो अहिले चाहिँ यसरी चेन्ज गरौँ भनेर असल छोराछोरीहरूले सम्झाउने हो भने बुवा आमाले पनि पक्कै बुझ्नुहुन्छ बुवा आमाले भनेको धेरै कुराहरू चाहिँ राम्रा नै छन् आमा पढ्न त पाइन भन्नुभयो के गर्नुहुन्थ्यो त्यो बेलामा दैनिकी चाहिँ सम्झिँदा अहिले कस्तो लाग्छ
राम्रो लाग्छ धेरै खुसी लाग्छ
तपाईँले भन्नुभयो नि दुलेगौडामा टाप्रे घारी थियो अहिले घरै घरले भरियो होइन
हामी आउँदासम्म थियो अलिअलि
बिहानदेखि बेलुकासम्म के गर्नुहुन्थ्यो
खेतीपाती नै गरियो नानी यहाँ पहिला पसल पनि गरियो पसल गरेर त्यति चलेन त्यति मान्छे थिएन अनि फेरि छोडेर खेतीपाती गरियो नानी बाउलाई पनि सिकाउनु पर्यो अलिअलि त भनेर सिकाइयो सबै कुरो गर्थ्यो पढेर पनि घाँस काटेर नआएर पढ्यो नानीहरूले
त्यो बेलामा मुख्य पेसा भनेको कृषि नै थियो होइन अहिले त कृषिमा पनि धेरै प्रविधिहरू पनि आइरहेको छ तर पनि कृषितर्फ अझै पनि गर्दै हुनुहुन्छ तपाईँ त
आफूलाई कति जग्गा खाली छ बनाउन मिल्ने जति छ त्यसमा चाहिँ उहाँ आफै दिनभरि लाएर हुन्छ न त्यहाँ चाहिँ आफ्नो लागि चाहिँ तरकारीहरू आफै फलाउनुहुन्छ जस बाहिर किन्ने भनेको कौशीबारी तरकारी लाउँदैछु अहिले
ए हजुर कौशीमा पनि फलाउनु भएको छ करेसा बारीमा पनि छ अघि आमाले भन्नुभयो छोरीहरूलाई पनि मैले सिकाएको छु के कुरा सिकाएँ दुलेगौडा झरेपछि पनि भनेर भन्नुभयो तर नयाँ पुस्ताको चाहिँ छोराछोरीहरूको हाम्रो पुस्ताप्रति चाहिँ हाम्रो बाबा आमाको गुनासो के भने छोराछोरीहरूले चाहिँ गर्दैनन् खेतीपातीको काम गर्दैनन् माटो छुँदैनन् भन्ने छ के छ तपाईँको विचार चाहिँ
होइन हामीले त माटोमै हुर्केको भन्नुपर्छ होइन किनकि दुःख गरेरै पढियो बुवा पेन्सन आइसकेपछि हामी जन्मेको रे भन्नाले म र मेरो दिदी माइली साइलीजा दिदी त्यसपछि दुईजना भाइ चाहिँ पेन्सन आइसके पछाडि बुवा चाहिँ इन्डियन एक्स आर्मी हुनुहुन्थ्यो पनि त्यो बेलाको समयमा त अब स्यालेरी अलि थोरै नै हुन्थ्यो त्यत्रो परिवार पाल्न
परिवार ठुलो होइन त्यही त
अनि तर पनि हामीले चाहिँ कहिले पनि गुनासो गरेनौँ जस हामीले चाहिँ दुःख चाहिँ गर्यौँ पहिला दुःख गरेको थियौँ र पो अहिले त हामीले होइन मेहनत एकदम गर्न सकिरहेको छौँ बाबा मम्मीले भन्नुहुन्छ कहिलेकाहीँ जस्तो अहिले यो सिचुएसनमा आउँदाखेरि पहिलाको दुःखको कुराहरू त्यस्तो गर्यो भने अनि बाबा मम्मीले भन् पहिला तिमीहरूले यतिको दुःख गरेका थियौ र यस्तो दुःख गरेका छौ र पो अहिले तिमीहरूले यति मेहनत गर्न सक्छौ यदि केही होइन अचानक दुःखहरू आइलाग्यो भने पनि उनीहरू तिमीहरूले चाहिँ कति पनि विचलित नभइकन समस्याको समाधान गर्न सक्ने चाहिँ तिमीहरू भएका छौ भनेर भन्नुहुन्छ अनि त्यति बेला पनि याद छ मलाई चार पाँच कक्षासम्म पढ्दाखेरि साथीहरूको पनि त्यस्तो थियो होइन खेतबारीमा काम गर्ने अनि त्यसपछि चाहिँ बिस्तारै उनीहरूले छोड्दै गयो तर हामीले चाहिँ निरन्तर गर्दै गयौँ किनकि हाम्रो अर्को बाटो थिएन होइन कृषि नै थियो बाबा मम्मीले हामीले नगरौँ न हुँदैन भन्दाखेरि हाम्रो खाने नै यही हो आफूले खाने अन्न उब्जाउनको लागि किन हामी शर्म मान्नु होइन यो मेहनत गर्न चाहिँ हामी लजाउनु हुँदैन भनेर सिकाउनुहुन्थ्यो प्लस टू अगाडि चाहिँ बिहान बेलुका घाँस काटेर दिउँसो पढ्ने होइन अनि शनिबार बिदाको दिनहरूमा चाहिँ खेतबारीमा पनि काम गर्ने गर्थ्यो अब कहिलेकाहीँ त स्कुल नै एब्सेन्ट गरेर पनि जानु पर्थ्यो त्यति बेला चाहिँ एकदमै मनमा लाग्थ्यो कि साथीहरू पढिरहेछन् कहिलेकाहीँ चाहिँ मैले पढेको चाहिँ पञ्चमुनि होइन सबै साथीहरूलाई थाहा छ त्यति बेलाको अनि अहिलेको जेनेरेसनकोले हेर्ने हो भने चाहिँ मैले त्यस्तो हामीले चाहिँ त्यस्तो दुःख गरेर आएको हो भनेर पत्याउनुहुन्न विश्वास पनि गर्नुहुन्न यो एरियामा त त्यस्तो दुःख गर्थेन नि तर अहिले चाहिँ दुलेगौडाको त्यति बेला चाहिँ जो हुनुहुन्छ देख्नुहुने उहाँले चाहिँ विश्वास गर्नुहुन्छ त्यो अनुसारको एउटा रेस्पेक्ट पनि छ त्यति बेला चाहिँ स्कुलमा हुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ त्यही बाटो भएर जानु पर्थ्यो त्यति बेला चाहिँ अप्ठ्यारो लाग्थ्यो किनकि अब स्कुल बिदाको दिनमा त त्यो छँदैछ साथीहरू झोला बोकेर आउँदाखेरि अनि हामी चाहिँ कहिलेकाहीँ परालको भारी धानको भारी घाँसको भारी बोकेर आउनु पर्दा चाहिँ अप्ठ्यारो एकदमै लाग्थ्यो लाज चाहिँ लाग्थेन लाज र अप्ठ्यारोमा त अलिकति फरक छ होइन अप्ठ्यारो चाहिँ लाग्थ्यो पढाइ नै छुट्ने भयो अनि यस्तोसम्म हुन्थ्यो कि कहिले पनि छुट्टी नहोस् जस्तो लाग्थ्यो कि पढिराखु जस्तो लाग्थ्यो यतिसम्म दुःख गरेर राम्रो पढ्थेँ कि मैले चाहिँ थिएँ, म जहिले पनि टप टेन भित्रै पढ्थेँ, सानोमा चाहिँ टप फाइभ भित्रमै पढ्थेँ। केसम्म गर्थेँ भन्दा मैले मलाई चाहिँ अलिकति इङ्ग्लिस र म्याथमा चाहिँ अलिकति गाह्रो हुन्थ्यो, अरूमा चाहिँ बोर्डिङको स्टुडेन्टसँग टक्कर जस्तै नै हुन्थ्यो। अनि मैले चाहिँ जो इङ्ग्लिसको होमवर्क हुन्थ्यो होइन, स्पेलिङहरू सोध्ने अनि अर्थहरू सोध्नेवालाहरू चाहिँ मैले छुट्टै एउटा कपीमा लेखेर लान्थेँ, वा कहिले चाहिँ लेख्न नि भएन भने च्यातेर लग्यो अनि एकातिर घाँस काट्दै हिँड्दै पढ्दै घोक्दैसम्म पनि गर्थेँ कि, यसरी पनि पढियो।
तपाईँ यति बेला कार्यक्रम आमाका कथा छोरीका सपना सुनिरहनु भएको छ र हामीले आज सञ्चारिका समूह तनहुँकी अध्यक्ष सन्तोषी श्रेष्ठ र उहाँकी आमा शान्ति देवी श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। सन्तोषी, फरक विधा शिक्षा चाहिँ अध्ययन गर्दै हुनुहुन्छ होइन, आध्यात्मिक क्षेत्रमा अलिकति क्रियाशील पनि देखिनुहुन्छ, आध्यात्म भन्ने बित्तिकै संस्कार संस्कृतिसँग अलिकति नजिक रहेको पाटो होइन, अनि हामीले चाहिँ संस्कार संस्कृतिले गर्दाखेरि महिलाहरू चाहिँ हाम्रो संस्कृति अनि संस्कारहरूको कारणले नै महिला पछाडि पारेको पारिरहेको छ भनेर भन्छौँ होइन, वास्तवमा नै यस्तो हो कि हामीले यसरी बुझेर हो कि के लाग्छ, अलिकति त्यो आध्यात्मतिर नजिक भएको भए
लाग्नको लागि चाहिँ मेरो एउटा उद्देश्य नै हो, प्लानिङ नै छ कि मेरो होइन, हामीले चाहिँ किन यो, किनकि हामी यो आध्यात्ममा धर्म संस्कृतिमा वेदमा यो के लेखेको छ कस्तो छ हामीले त पढ्न पाएका छैनौँ, त्यो भएर चाहिँ मैले चाहिँ अहिले के योजना बनाएको छु भन्दा अब हामी महिलाहरू अगाडि बढ्न नसक्नुको कारण पनि यो नै हो, किनकि हामी यस्तो छ रे भनेर भन्छौँ तर त्यसमा के छ रे भनेर हेर्न पढ्न र त्यसमा खोजी गर्न लाग्दैनौँ, त्यो कारणले पनि हामी पछि छौँ होइन, अरूले भनेको आधारमा हामी सधैँ त्यसको हल्लामा चाहिँ पछि परेर त्यसमै भुलेर चाहिँ हामी पछि परेको हो, त्यो कारणले पनि मैले चाहिँ एउटा फरक विषय रोजेको हो। पहिला चाहिँ मैले म्यानेजमेन्ट पढेको थिएँ, ब्याचलर म्यानेजमेन्टमा हो, अनि अहिले फेरि डबल ब्याचलर गर्दैछु, धेरै गाह्रो छ तर पनि मैले चाहिँ जोखिम मोलेरै भए पनि म पढ्नको लागि चाहिँ अहिले प्रयासरत नै रहेको छु, संस्कृत पढ्नुपर्छ अहिले होइन, योभन्दा अगाडि मैले संसार निर्णायक समितिबाट चाहिँ छ महिनाको कोर्स चाहिँ उपलब्ध गर्छ, त्यसमा पनि नाम निकाल्नुपर्छ, नाम निकाले चाहिँ
एउटा नेवारको छोरी होइन,
किनकि उहाँ पनि एकदमै धेरै रेस्पेक्ट के
हजुर,
किनकि ज्योतिष भनेपछि अब ब्राह्मणले पढ्ने भन्ने थियो पहिला, त्यो माथि अब महिलाहरू झन् कमै हुन्थ्यो, अब महिला पनि अब जनजाति महिलाले अब यो क्षेत्रमा आउनु भनेको उहाँहरूले चाहिँ एकदमै राम्रो हो, अरूलाई पनि मोटिभेट गर्नु भनेर उहाँले चाहिँ एकदमै भन्नुहुन्थ्यो। मैले चाहिँ के भने, हामी महिलाहरू पछि पढ्नुको कारण चाहिँ हामी धेरै विधामा छैनौँ कि, सीमित छौँ, अब पढ्न त पहिला पाइन्थेन, बिस्तारै पढाइको क्षेत्रमा अब नर्सतिर त बिस्तारै जाने नै भयो, इन्जिनियरमा पनि अलिक कम नै छ तर पहिलाभन्दा धेरै नै इन्जिनियरको फिल्डमा चाहिँ आउनु भएको छ, अनि वकालतको क्षेत्रमा पनि आउनु भएको छ बिस्तारै, अझै कति धेरै क्षेत्रहरू छन् कि जहाँ महिलाहरू आउनु भएको छैन, हामी महिलाहरू पछि पढ्नुको कारणै हामी फरक विधाहरूमा अघि बढ्न नसक्नुको कारण हो, किनकि अहिलेको यङ जेनेरेसनहरूले चाहिँ परम्पराहरू चाहिँ भुल्दै गएको छ, त्यो कारणले गर्दा चाहिँ हामीले योमा चाहिँ के रहेछ होइन, किन त यति धेरै हाम्रो पुर्खाहरूले चाहिँ किन यति धेरै डेडिकेट भएर लाग्नु भएको छ आफ्नो धर्म संस्कृति जोगाउनको लागि, यसमा के रहेछ त भनेर अनुसन्धान जस्तै एउटा सोचेर चाहिँ मैले चाहिँ यो विषय चाहिँ रोजिरहेको छु।
त्यही त, यो विधामा चाहिँ प्रायः गरेर पुरुषहरू अगाडि हुनुहुन्छ, उहाँहरूले नै जसरी चाहिँ हामीलाई मोटिभेट गर्नुभयो हामी पनि त्यस्तै त्यस्तै हुँदै आयौँ होइन, तपाईँले भन्नुभयो अरे अरेमै नै हामी भुल्यौँ होइन, के रहेछ हिन्दू धर्मसँग सम्बन्धित भयो होइन, हिन्दू धर्मले महिलाहरूलाई चाहिँ दोस्रो दर्जाकै रूपमा राखेको रहेछ कि होइन, महिला चाहिँ महत्त्वपूर्ण हुन् भनेको रहेछ कि, तपाईँको अहिलेसम्मको अध्ययनले चाहिँ के भन्छ?
अब म त्यति धेरै पोख्त नै त भइसकेको छैन, किनकि मैले भाषा नै पढिरहेको छु, जस्तो भाषामा पनि हामीलाई एउटा हितोपदेश भनेर पढाउनुहुन्छ, तर्कशास्त्र, तर्कशास्त्र भनेपछि मान्छेलाई अलिकति तर्क गर्नको लागि चाहिँ यसले धेरै हेल्प गर्छ, जस्तो अहिले हामी धेरै दुविधामा नै छौँ नि त, यो के हो त्यो के हो अरे अरे होइन, त्यो भने के हो नै थाहा छैन, तर्कशास्त्रले चाहिँ के गर्ने रहेछ भन्दा यो भनेको यो हो भनेर छुट्याएर एउटा सही निर्णय गरेर तर्क गर्न सक्ने चाहिँ एउटा शिक्षा दिने रहेछ, हामीले चाहिँ अलिकति फरक तरिकाले बुझेका रहेछौँ, किनकि हामी महिलाहरूले त पढेनौँ यो शास्त्र, त्यो भएर पनि अब त्यसमा चाहिँ कस्तो भन्दाले हरेक क्षेत्रमा महिलाहरूलाई पनि मोटिभेटै गराएको छ, तर यदि नगराए पनि हुन त पहिलादेखिको धर्म संस्कृति अलिकति फरक छ होइन, त्यो मात्र नभइकन त्यसमा पोजिटिभ कुराहरू पनि धेरै छन् नि त, हामीले चाहिँ अहिले चाहिँ अहिलेको जेनेरेसनले चाहिँ के गर्नुपर्छ भन्दा पुरानो रूढिवादी परम्परालाई चाहिँ त्यागेर त्यसमा पनि राम्रो कुराहरू छन् भने पोजिटिभली कसरी लिन सकिन्छ त्यसलाई चाहिँ हामीले प्रयोग गर्दै अगाडि बढ्ने सकारात्मक तरिकाले, र हरेक कुरा जति पनि अब महिलालाई नै अब डोमिनेट गरेर भनिएको ग्रन्थमा छ भने पनि त्यसलाई चाहिँ किन भनियो, त्यो कुरालाई हामीले नेगेटिभली लिने होइन, किन भन्यो भन्दा पनि किन भनिएको रहेछ र हामी चाहिँ अब कसरी अगाडि बढ्ने पोजिटिभ सकारात्मक सोचले चाहिँ अगाडि बढ्नुपर्छ हरेक क्षेत्रमा हरेक तरिकाले महिलालाई डोमिनेट गरिएको छैन मैले हितो बत्तीसमा पढेको एउटी महिला चाहिँ कस्तो अवस्थामा बाजी हुन्छ त भनेर त्यहाँ बाजी महिलालाई हेला गरिन्छ नि त समाजमा तर किन किन भनेको छ भन्दा बाजी महिला भनेर हामीले चाहिँ त्यसमा चाहिँ हामीले नकारात्मक सोच्ने होइन कि जसको छोरा छोरी चाहिँ पौरख नगरी होइन पौरख नगरेर एउटा विद्वानको रूपमा विद्वान भन्नाले ज्ञानी विद्वानको रूपमा उनीहरू समाज र देशलाई केही गर्न सकेनन् भने त्यस्तै महिला चाहिँ बाजी हुन् भनेर भनिएको छ बरु सन्तान नजन्मेकै बेस रे त्यस्तै महिला बाजी होइनन् रे जब सन्तान जन्मिसकिसकेपछि छोरा छोरीहरूले केही आफ्नो पौरख गरेर पढेर होइन आफ्नो इच्छा शक्तिबाट चाहिँ आफूलाई परिवर्तन गरेर देश र समाजलाई केही गर्न सक्दैनन् भने त्यस्तै आमा चाहिँ बाजी हो भनेर भनेको छ त्यसको लागि चाहिँ अब मोटिभेट चाहिँ हामी अब छोराछोरी पनि लाग्नु पर्यो र आमा बुवाले पनि आफ्नो छोराछोरीप्रति गर्नुपर्ने कर्तव्यहरूलाई चाहिँ पुरा गर्नुपर्छ भनेर हरेक किनकि हामी चाहिँ कसरी अगाडि बढिरहेछौँ भने एउटा कुरा भनिदियो भने त्यसलाई सिधा एउटा तरिकाले मात्र सोचेर अगाडि बढिरहेछौँ कि कुनै एउटा श्लोक छ भने त्यसलाई चाहिँ हरेक तरिकाले एनालाइज गरेर हामी चाहिँ अगाडि बढ्नुपर्छ हुन्छ मैले चाहिँ त्यसरी लाग्न लागिरहेको छु हेरौँ अब बिस्तारै पढ्दैछु मेरो योजना पनि त्यही छ कि फरक विधाबाट समाज र देशलाई चाहिँ कसरी परिवर्तन गरौँ यो कुरा गरिरहँदाखेरि बुवा मम्मी चाहिँ पहिला अब टाढा पढ्नुपर्ने होइन म काठमाडौँ पढ्न जान्छु भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ अलि मान्नु भएको थिएन किनकि छोरीलाई अलिकति टाढा राखेर गाह्रो हुन्छ पढ्नको लागि भनेर अहिले चाहिँ पछि मैले राम्रोसँग भने अनि यही क्षेत्रमा गएर तिमीलाई यहीँ राम्रो भइरहेछ किन गर्छौ भनेर मैले यो ठाउँमा मात्रै म सीमित हुन छैन होइन किनकि मैले छ महिनाको कोर्स लिएपछि झन् मलाई तल लाग्यो कि किन यति मात्रै पढ्नु मैले अब पढाइलाई नै कन्टिन्यू गरेर अनि अलिक पोख्त नै हुन्छु भनेर अनि उहाँहरूलाई भने मैले यो क्षेत्रमा मात्रै सीमित हुनु छैन समाज र देशमा नै रहेको महिलाहरूलाई चाहिँ कम्तीमा अलिकति भए पनि मैले चाहिँ राम्रो पोजिटिभ मेसेजहरू दिन सकु भन्ने चाहिँ मैले लक्ष्य लिएको छु
समाजलाई केही न केही गर्न नसक्ने छोराछोरी अथवा कुसन्तान कुपुत्र हुनुभन्दा नभएकै बेस त्यस्तो जन्माउने आमा बल्ल बाँझी हुन् भन्ने कुरा एउटा महिलाले एउटा छोरीले आमाले आफू नारी भइसकेपछि निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण भूमिकालाई चाहिँ त्यहाँनिर समेटेको रहेछ होइन एउटा आमा हुनु कतिको गाह्रो कुरा हो म आमालाई सोध्न चाहन्छु सात सातवटा सन्तान चाहिँ हुर्काउनु भयो होइन सबैलाई सक्षम पनि बनाउनु भयो कतिको गाह्रो भयो छोराछोरी जन्माउन हुर्काउन आमा
बेसरी
गाह्रो भयो
पहिला त त्यस्तो अब स्वास्थ्य सुविधाहरू पनि थिएन अब सबैभन्दा ठुलो दाई अब हामीले त देख्नु पाएन मम्मीले भन्नुहुन्थ्यो कि कुराहरू सुनाउँदाखेरि त्यति बेला उपचार छिटो गर्नु पाएको भए उहाँ चाहिँ बस्नुहुन्थ्यो भन्ने कुरा गर्नुभयो धेरै गाह्रो थियो पहिला चाहिँ
त्यति गाह्रो पनि थियो अनि त्यतिखेर अब भन्दा भन्दै डाक्टर वैद्य पाइन्थेन पोखरै पुग्नु पर्थ्यो यतिको पनि थिएन एउटा आलेको मेडिकल थियो त्यो मेडिकलमा दबाई खुवाएर उल्टी भयो ल उल्टी भएपछि त लाएको भनेर गाउँतिर लग्यो गाउँतिरै त्यस्तो भयो घटना घट्यो
सन्तोषी धेरै दिदी बहिनी बिच हुर्किनु भयो त्यो बेलाको अनुभव त तपाईँले सुनाइ पनि सक्नुभयो होइन यति धेरै दिदी बहिनी दाजुभाइको बिचमा पनि एउटा राम्रो वातावरण दिएर नै तपाईँहरू यो स्थानमा हुनुहुन्छ होइन आफ्नो आमा बुवाप्रति केही बताइदिनुहोस् न कस्तो भावना जाग्छ मनमा
मैले सोध्छु कि अहिले पनि मलाई धेरै चाहिँ फोन आउने भनेको काम काम कामले नै फोन आउँछ होइन यतिसम्म हुन्छ कि डाइरेक्ट फोन गरेर मेरो यस्तो यस्तो भयो यस्तो यस्तो के होला भनेर सोध्नुहुन्छ उ गर्नुहुन्छ सजेसनहरू लिनुको लागि यताउता हरेक कुराहरू चाहिँ डाइरेक्टली फोनमा सन्चो बिसन्चो के छ भनेर पनि सोध्नुहुन्छ अनि अनि मलाई चाहिँ हरेक दिन फोन आउने निस्वार्थ रूपमा एउटा कुनै काम बिना फोन आउने भनेको बुवाको अनि मम्मीको 8:30 बजे चाहिँ डेली फोन आउँछ कि अनि एक दिन कहिले काहीँ के भएर फोन आउने चाहिँ मैले गर्छु अनि सोध्छु कि होइन जस्तो जे भए पनि बुवा आमा भनेको होइन बुवा मम्मीको माया चाहिँ एकदमै ठुलो हो अनि यस्तो ठुलो परिवारलाई पनि यस्तो दुःख गरेर हुर्काएर मलाई चाहिँ याद छ बुवा मम्मीहरूले नभन्नु भए पनि त माया भन्ने कुरा अब भनेर उ गरेर हुने होइन होइन
हजुर
अनि अहिले पनि अब जस्तो पैसा मात्रै पनि ठुलो कुरा होइन अहिले त त्यति धेरै धन कमाउन नसकुला अहिले त पढिरहेकै छु तर पनि मैले मेरो लागि चाहिँ केही पनि चाहिँदैन होइन बुवा मम्मीको खुसी देख्न सकु बुवा मम्मीलाई केही गर्न सकु परिवारलाई केही राम्रो गर्न सकु देश र समाजलाई नै राम्रो गर्न सकु त्यो नै ठुलो कुरा हो हुन्छ देश र समाजलाई केही गर्न सक्यो भने उहाँहरूको सपना पनि पुरा हुन्छ मैले मात्र होइन कि मेरो बुवा मम्मीले गर्दा नै त मैले यो उद्देश्यहरू पुरा हुँदैछ कहिले पनि बुवाले बाहिर गएर कहिले पनि एक्लै कहिले केही खानुभएको छैन कहिले पनि खानुहुन्थेन खानु भनेको सिर्फ चाहिँ पेन्सन लिन जाँदाखेरि दिउँसोको खाना मात्रै खानुहुन्थ्यो त्योभन्दा बाहेक चाहिँ बाहिर कहिले पनि केही खानु भएन कि अब मम्मी पनि मेलापातमा गएर आउँदाखेरि केही न केही पटुकामा चाहिँ हामीलाई त्यो हुन्छ नि असारमा खानेकुराहरू खाजाहरू दिँदा पनि मम्मीले चाहिँ केही न केही चाहिँ लिएर आउनुहुन्थ्यो क्या. त्यति धेरै माया गर्नुहुन्थ्यो, त्यस्तो दुःख गरेर हुर्काउनु भएको छ अहिलेसम्म.
बुवा आमाले हामीलाई लगाएको गुण त हामीले कहिले नै तिर्न सक्छौँ र होइन. आमा छोराछोरी धेरै जन्माउनु भयो, अहिले छोराछोरीको प्रगति हेर्ने उमेर छ, कस्तो सन्तान जन्मायो जस्तो लाग्छ आफूलाई?
राम्रै जन्माए जस्तो लाग्छ.
हजुर,
प्रगति गर्दैछन्, पढ्दैछन्. बाबुले नि अब कम्प्युटर ल्यापटपहरू बनाउँदैछ, सिक्दैछ, कोर्स गर्दैछ काठमाडौँमा.
हजुर,
नानी पनि त्यही ज्योतिषहरू पढ्दैछ. राम्रो लाग्छ, छोराछोरीले आफूले गर्न पाए नि छोराछोरीले प्रगति गर्दै बाबाहरूको त्यही हर त्यही त हो.
तपाईँले नि त गर्नुभयो नि यत्रो प्रगति.
अहिलेसम्मको प्रगति बुवा मम्मीको नै हो. जब हामीले चाहिँ केही जुन लक्ष्य पुरा गरेर बाबा मम्मीलाई खुसी दिन सक्यो भने त्यति बेला मात्रै हो. यो समयसम्म प्रगति भनेको बुवा मम्मी धेरै दुःख थियो,
धेरै दुःख थियो
सुनाउनुहुन्छ मम्मीले. त्यो दुःखदेखि त हामीले यति त धेरै सुख पाएको हौ भन्दै चाहिँ दुःख गर्नै गरे.
अचम्मै लाग्छ. अब दिनभरि काम गऱ्यो अनि त्यहाँबाट घर जानु पर्थ्यो घाँस दाउरो लिएर. त्यति रीति जान शोभा भन्थ्यो, सबैले शोभा लिएर जान्थे.
त्यो बेलाको
घाँस घाँस होस् या दाउरा होस् केही शोभा लिएर जानु पर्थ्यो. अनि घर गयो, खाना खाना खायो, ढिकी जाँदो गर्नु बेलुकी गर्ने हो कि बिहान गर्ने हो गर्नु पर्थ्यो. उठेर अनि पानी ल्याउनु पर्थ्यो, पानी ल्याएपछि अब ढिकी जाँदो गरेर पानी ल्याउने, त्यहाँबाट दैलो पोतो गर्ने, त्यहाँबाट फेरि खाना खायो, फेरि बेसी छ.
हजुर,
त्यस्तो थियो कथा हुन्छ नानी.
हजुर,
धेरै सुख छ पढ्नु पाखा, पढ्न राम्रो पढ्नु पाखा, प्रगति गरेर राम्रो. कोही अब पढेर विद्वान वाहन, कोही डाक्टर वाहन, कोही है. त्यतिखेर जमाना भनेको छुट्टै थियो क्या, भिन्दै थियो.
हजुर,
त्यतिखेर त अचल त बोलीमा पैसा छ. त्यतिखेर त पैसै पाइन्थेन, अब त्यही कुटो कोदालो गरेर खाने हो, अब त्यही डिया हेर्ने, डिया घाँस काट्ने, त्यही हो.
हजुर,
त्यस्तै जमाना थियो. परिवर्तन भयो जमाना जम्मै.
सन्तोषी आमाले भन्नुभयो बोलीमा पैसा छ अहिले, होइन?
बोलीमा पैसा छ अहिले चाहिँ.
जीवनमा कतिसम्म उचाइमा पुग्छु अथवा के गर्छु, कस्तो सोचाइ, सपना चाहिँ के छ? एउटा सपना हुन्छ नि मान्छेको जीवनमा.
मलाई हुन्छ नि, मलाई चाहिँ पैसाको कति पनि उ छैन.
हजुर,
अहिले चाहिँ यो क्षेत्रमा लाग्ने महिलाहरूलाई नेगेटिभ तरिकाले, नकारात्मक तरिकाले सोच्छन् नि त, त्यसलाई पनि हामीले पोजिटिभली लानुपर्छ भनेर पनि मैले प्रेरित गरिरह हुन्छु. राम्रो हो होइन के हो, हुन त अहिले आध्यात्म विश्वास गर्नेले विश्वास गर्छन्, तर साइन्टिफिकल्ली जानेहरूले चाहिँ अलिकति फरक भन्छन् नि.
हजुर,
तर त्यो के रहेछ भनेर पनि. शक्ति भनेको के हो भन्दा एउटा पोजिटिभ हो क्या. यो पोजिटिभ जे सकारात्मक सोच छ नि त्यो नै शक्ति हो
क्या.
अब मसँग सकारात्मक सोच छ भने मैले दिएको सकारात्मक सोचले चाहिँ उनीहरूलाई एउटा ऊर्जा दिन्छ कि, त्यो ऊर्जाले चाहिँ उनीहरूलाई राम्रो हुने हो.
हाम्रो गाउँ समाजमा हुन्छ नि, हेराउन जाँदाखेरि होइन तिमीलाई त बोक्सी लागेको रे, होइन डाइना लागेको रे, के भन्ने लिएर आउनुहुन्छ नि. यो के हो खास,
यो
साँच्चै हो त यस्तो
हुँदैन? त्यस्तो हुँदैन. त्यो मान्छेलाई चाहिँ एउटा नराम्रो उपमा दिइएको मात्रै हो भन्छु म चाहिँ. त्यस्तो हुन्छ होइन, मैले भने नि अघि हाम्रो संसारमा राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ. नराम्रोलाई चाहिँ त्यस्तो रेति त्यस्तो उपमा दिएको, तर त्यस्तो चाहिँ हुँदैन होइन. जब मान्छेलाई बिरामी किन हुन्छ त, नराम्रो शरीरमा पनि राम्रो भाइरस हुन्छ, बाहिरको नराम्रो भाइरसले हामीलाई एट्याक गर्यो भने हाम्रो शरीरको पोजिटिभ भाइरसले लड्न सकेन भने नयाँ नेगेटिभ भाइरसले चाहिँ हामीलाई असर गरेर बिरामी पर्ने हो नि. त्यस्तै नेगेटिभ रेले चाहिँ मान्छेलाई असर गर्छ. फर्स्टमा त मैले सोध्छु हस्पिटल जानुभयो भनेर, तर मैले चाहिँ कहिले पनि नेगेटिभली उनीहरूलाई गर्दिनँ. कहिले पनि हामीले चाहिँ यो कुरालाई चाहिँ गरिखाने भाँडो बनाउनु हुँदैन. यो भनेको मसँग भएको एउटा प्रतिभा भन्नाले एउटा राम्रो कुरा हो, यसले चाहिँ अरूलाई राम्रो हुन्छ भने हामीले यसरी नै जसरी मैले प्राप्त गरेँ त्यसरी नै अरूलाई दिनुपर्छ. जो सकारात्मक तरिकाले नै उनीहरूलाई उयो गर्छु, त्योभन्दा पनि बढी चाहिँ मैले उनीहरूको मेन्टालिटी बुझ्छु पहिला कस्तो छ, एनालाइज गर्दै, साइन्टिफिकल्ली एनालाइज गर्दै. किनकि साइन्समा त सबैले विश्वास गर्नुहुन्छ पनि, किनकि साइन्सले चाहिँ हामी वरपर भएकै कुराहरूलाई त साइन्सले खोजेर अनुसन्धान गरेर पहिल्याएर भन्ने त हो नि होइन. त्यही भएर हरेक कुरालाई चाहिँ साइन्टिफिकल्ली पनि एनालाइज गर्दै, अनि यो व्यवहारिक र परम्परागत कुराहरूलाई संस्कृतिलाई पनि गर्दै एनालाइज गर्दै चाहिँ मैले कसरी हुन्छ पोजिटिभली नै, मैले चाहिँ जे नेगेटिभ कुराहरू छ त्यसलाई चाहिँ हामीले त्याग्नुपर्छ भन्ने तरिकाले नै लाग्नको लागि चाहिँ प्रेरित गरिरहेको छु.
कार्यक्रम आमाका कथा छोरीका सपनाको यो श्रृङ्खलामा तपाईँले शान्ति देवी श्रेष्ठ अनि उहाँकी छोरी सन्तोषी श्रेष्ठसँग गरिएको छलफल सुन्नुभयो. कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसँगै हामी प्रस्तुत हुने नै छौँ। कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 MHz हरेक हप्ताको बुधबार साँझ 7:30 बजे र यसको पुनः प्रसारण शनिबार दिउँसो 12 बजेको नेपाल खबरपछि सुन्दै आइरहनु भएको छ। अर्को श्रृङ्खलामा यस्तै छलफलसँगै म प्रस्तुत हुने नै छु। आजको यो श्रृङ्खलाबाट भने अस्मितालाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।